नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी जानुका दुवाडीसँगै लक्ष्मण कार्कीको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
आज 2076 साल कार्तिक 4 गते सोमबार, कार्तिक कृष्ण पक्षको अष्टमी तिथि, सन् 2019 अक्टोबर 21 तारीख।
काया कैरनको साथमा करेन्ट मसला र करेन्ट चिया,
स्वादको झट्का।
काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माणको शिलान्यास आज, मुगलिन नागढुङ्गा सड़क खण्ड फराकिलो बनाइने।
तत्कालीन एमाले र माओवादी पार्टी मिले पनि संसदीय दलका पदाधिकारी अझै आआफ्नै कार्यालयमा, पछिल्लो समय फेरि अध्यक्ष ओली र दाहाल बीच दूरी बढ़्यो।
सरकारले नै सिफारिश गरेको धान नफल्दा कैलालीका 1100 किसान पीड़ित, बाला नजुलेपछि चितौनका किसान धानका बोट काट्दै।
भारत पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान, केही सैनिक र सर्वसाधारणको ज्यान गयो।
र सन्दीप लामिछानेले द 100 क्रिकेट प्रतियोगिता खेल्ने, झण्डै 1.5 करोड़ रूपियाँ पारिश्रमिक पाउने।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट, आईएसओ 9001:2015 सर्टिफाइड, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विशुद्ध इन्जिनियरिङ कलेज युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल कम्प्युटर र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स अध्ययनमा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नु।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98550-5859, 98550-5860।
झिलिमिली यो पर्वमा अब प्रत्येक 25 बोरा शिवम सिमेन्टको खरिदमा 10 ग्राम चाँदीको सिक्का, 50 बोराको खरिदमा 22 ग्राम चाँदीको दियो र 100 बोराको खरिदमा 50 ग्राम चाँदीको दियो पक्का उपहार। यो तिहार सबैको खास होस्, हर घरमा लक्ष्मीको बास होस्। यो योजना कार्तिक 10 गते सम्मको लागि नेपाल भरि लागू गरिएको छ।
शिवम सिमेन्ट, शुभ आरम्भ शिवम सँग।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल, मध्यपश्चिमाञ्चलकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2076-77 को लागि बीई सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
साथै 18 महिने सिभिल, इलेक्ट्रिकल ओभरसियर र 3 वर्षे कम्प्युटर ओभरसियरमा केही सीट खाली रहेकाले अध्ययन गर्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज खोराई दाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
तिमी हस यो मन हस, तिमी रुदारुन छ मन, गाह्रो सारो पर्दा जीवनमा कसको लाग्छ आशा भना, अरू भन्ने एकै छिन हो, लाग्छ काम आफू नै पो, आफ्नो भन्ने आफूलाई हुन्छ, आफ्नो भन्ने आफूलाई हुन्छ।
जस्तै राष्ट्रिय वाणिज्य बैंक, तपाईको सुखमा साथ दिने, दुःखमा हात दिने, तपाईको आफ्नै बैंक राष्ट्रिय वाणिज्य बैंक। हामीले बुझेका छौं, आफ्नो भनेको आफ्नै हुन्छ।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा तर्फ कृषि, भेटनरी तथा इन्जिनियरिङ विषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा भर्नाका लागि सुनौलो अवसर।
प्राविधिक शिक्षाको अर्को नाम नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपीआई भरतपुर चितवनमा एसईई उत्तीर्ण गरी सीटीई भीटीको प्रवेश परीक्षा छूट भएका साथै एसईई पूरक परीक्षा उत्तीर्ण विद्यार्थीहरूका लागि कृषितर्फ बाली विज्ञान र पशु विज्ञान, इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिकल, कम्प्युटर र इलेक्ट्रोनिक्स ओभरसियर विषयमा सीमित सीटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम वितरण भइरहेकोले इच्छुक विद्यार्थीहरूलाई फारम भर्न सूचित गरिन्छ। फारम भर्ने अन्तिम मिति कार्तिक 17 गते, प्रवेश परीक्षा कार्तिक 23 गते। फोन नम्बर 056-472-561-524-986, मोबाइल 98-550-60-768 र 98-550-60-769।
काया कैरनमा अब खबरको सिलसिला। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङ मार्ग निर्माणको आज शिलान्यास हुँदैछ। सड़कतर्फ पहिलो पटक निर्माण हुन गइरहेको सुरुङ मार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ। सुरुङ मार्ग निर्माणका लागि असोज 6 गते सड़क विभाग र जापानी निर्माण कम्पनी हाजमा अन्द्रुबीच सम्झौता भएको थियो। ठेकेदार कम्पनी एक महिना नपुग्दै सुरुङ मार्ग निर्माण गर्न तयार भएपछि आज शिलान्यास गर्न लागि विभागले जनाएको छ। विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुन जंग थापाले सुरुङ मार्ग निर्माणका लागि आवश्यक उपकरण सहित काम गर्न जापानी टोली तयार भएको जानकारी दिनुभयो। सुरुङ मार्ग निर्माणको अवधि 42 महिनाको छ। सुरुङ मार्ग निर्माणका लागि भ्याट र अनुगमन सहित 16 अर्ब रूपियाँ लाग्ने बताइएको छ। ठेकेदार कम्पनीसँगको सम्झौता भने 13 अर्ब 50 करोड़ रूपियाँको मात्रै छ। सुरुङ मार्ग अनुगमनका लागि झण्डै 1 अर्ब रूपियाँ विनियोजन गरिएको छ। सम्झौता अनुसार टुटेपाखादेखि सिस्ने खोलासम्म दुईवटा निर्माण गरिनेछ। यस्तै पृथ्वी राजमार्गको मुख्य कठिनाईका रूपमा रहेको नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार गरिने भएको छ। अहिले 2 लेनमा रहेको यो सड़क अब 6 लेनसम्म विस्तार गरिने भएको हो। सड़क विभागका अनुसार यो सड़क खण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर र ड्रोइङ डिजाइन तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए स्वीकृतिको अन्तिम चरणमा पुगेको छ। वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइ नसक्दा थप प्रक्रिया अघि बढ़ाउन कठिनाई भएको सड़क विभागले जनाएको छ। 5 वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै मरमत सम्भार गर्ने प्रावधान राखिएको छ भने निर्माण र विश्व ब्याङ्कसँग ऋण सम्झौता एकैसाथ गरिनेछ। विस्तारको काम आगामी जनवरीदेखि शुरू गरिनेछ भने निर्माण लागत झण्डै 16 अर्ब रूपियाँ रहेको छ। सड़कको दूरी 96 किलोमिटर रहनेछ। यो सड़क खण्डमा 22 वटा नयाँ पुल बनाइनेछ भने सहायक मार्ग पनि बनाइनेछ। आजको नागरिक दैनिक र गोर्खापत्र दैनिकले खबर छापेका छन्।
संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन लगायो। तत्कालीन एमालेको कार्यालयमै संसद सचिवालयले प्रमुख सचेतक देव गुरूङको कार्यकक्ष बनायो। तर रातारात तयार पारिएको कोठा 1 वर्षदेखि अलपत्र छ। उहाँले तत्कालीन माओवादीलाई छुट्याइएको भवनबाटै काम गर्दै आउनु भएको छ। राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक हिमलाल भट्टराईका लागि पनि कार्यकक्ष तयार पारिए। गुरूङ र शर्मा पूर्व एमालेको कार्यालयमा बस्न नमानेको संसद सचिवालयका पदाधिकारीहरू बताउँछन्। भट्टराईले भने दलको कार्यालयबाटै कामकाज गर्दै आएका छन्। यसअघि भट्टराईको कार्यकक्ष तत्कालीन माओवादी संसदीय दल रहेको 2 नम्बर भवनमा थियो। संसद सचिवालय परिसरमा जता बसे पनि हुन्छ। प्रमुख सचेतक गुरूङ भन्नुहुन्छ, संसद सचिवालयले दिएकै ठाउँमा बसेर काम गरिरहेको छु।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अस्ति शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले पुग्नुभयो। परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मी सहित झुले पुगेका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि हुनुहुन्थ्यो। शनिबार मध्यान्हदेखि आइतबार बिहानसम्म उतै बसेका अध्यक्ष दाहाल फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभयो र झण्डै 2 घण्टा छलफल गर्नुभयो। ओलीले पुराना सहमति कार्यान्वयनमा चासो नदेखाएको निष्कर्ष निकालेका दाहालको आइतबारको भेट पनि त्यही विषयमा केन्द्रित थियो। प्रधानमन्त्रीले आफूलाई अप्ठ्यारो पर्दा सहमति गर्ने तर कार्यान्वयनमा चासो नदेखाउने हुनाले दाहाल असन्तुष्ट हुनुभएको र हिजो पनि त्यही विषयमा छलफल भएको उहाँ निकट एक स्थायी समिति सदस्यले बताउनु भएको छ। सहमति भएको कुरालाई त इमानदारीपूर्वक लैजानु पर्यो नि। आफै सिनियर भन्ने, आफै जे पाए त्यही बोल्दै हिँड्ने गर्नु त अलि भएन नि, ती नेताले भनेका छन्। आजको कान्तिपुर दैनिकले ओलीको अभिव्यक्तिपछि दाहालसँग दूरी शीर्षकमा खबर छापेको छ।
रौतहटमा 12 वर्ष अघि बम विस्फोटमा परि घाइते भएकालाई इट्टा भट्टामा हालेर मारिएको घटनामा प्रहरीले 18 दिनपछि मात्रै मुचुल्का उठाएको पाइएको छ। कांग्रेस सांसद तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको संलग्नता रहेको भनिएको 2064 चैत 27 गतेको घटनामा प्रहरीले राजनीतिक दबावमा परेर मुचुल्का ढिला गरी उठाएको खुलेको हो। अहिले अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले त्यति बेला आरोपितमाथि कल डिटेल रेकर्ड सीडीआर हेरेर अनुसन्धान नगरिएको बताएका छन्। 12 वर्षपछि पक्राउ गरेकोमा अचम्मित छु, अदालतले निर्णय नगरेसम्म आलम निर्दोष हुन्छन् भनेर तत्कालीन गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले भन्नुभएको छ। यस्तै तत्कालीन गृह सचिव उमेश मैनालीले हत्याबारे प्रहरी र सरकारी वकिल नै जानुन्, उति बेलै गम्भीर रूपमा अनुसन्धान हुनुपर्थ्यो भन्दै आफ्नो धारणा राख्नु भएको छ भने तत्कालीन आईजीपी ओम विक्रम राणाले भने ककसले अनुसन्धानमा लापरवाही गरे भूमिका खेल्ने सबैमाथि अनुसन्धान हुनुपर्छ भन्नुभएको छ। यतिका वर्ष अनेकन दबाव र धम्की सहेर न्यायका निम्ति लड्यौं, अब दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं भनेर पीड़ित परिवार भने त्रासमा रहेका खबर कान्तिपुर दैनिकले छापेको छ।
यसैबीच बम विस्फोटका घाइतेले जिउँदै इटा भट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका सांसद आलमले पहिलो पटक सरकारी वकिलको कार्यालयमा हिजो बयान दिएका छन्। जिल्ला अदालत रौतहटले अनुसन्धान गर्न 5 दिनको म्याद थपेपछि उनी सरकारी वकिल समक्ष बयान दिन राजी भएका हुन्। यसअघि उनले बयान दिन मानेका थिएनन्। यसैबीच आजको नयाँ पत्रिका दैनिकले अनुसन्धान गर भन्दै जिल्ला नेताहरू डेलिगेशनका लागि आएका तर जवाफमा तत्कालीन प्रधानमन्त्री माधव नेपालले आलमलाई मन्त्री बनाएको खुलासा गरेको छ। यस्तै आफ्नै समर्थक आफ्नै गाउँलेलाई जिउँदै इटा भट्टामा हालेको आरोपमा पक्राउ परेका आलमको रवाफ र गाउँलेको समर्थन अहिले पनि उस्तै रहेको भनेर नागरिकहरूको भीड़ रहेको तस्विर सहितको खबर छापेको छ। यसैबीच जबरजस्तीकरणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महराले पनि जिल्ला सरकारी वकिल समक्ष इन्कारी बयान दिएका छन्। पीड़ित भनिएकी महिलासँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जबरजस्तीकरणी कल्पना पनि गर्न नसक्ने भन्दै उनले इन्कारी बयान दिएका हुन्। यस्तै पीड़ित भनिएकी महिलाले पनि प्रहरी समक्ष दिएको किटानी जाहेरी विरूद्ध जिल्ला अदालतमै पुगेर लिखित निवेदन दिएकी छन्। उनले सोधपूछका लागि भनेर बोलाएको प्रहरीले 9 घण्टासम्म बन्धक बनाएर शारीरिक र मनोवैज्ञानिक दबाव दिएर करणीको प्रयास गरेको भन्दै निवेदन फिर्ता गराएको भन्दै हिजो अदालतमा आफै उपस्थित भएर लिखित निवेदन दिएकी हुन्। यसैबीच आजको कान्तिपुर दैनिकले कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजय कुमार गच्छदार समेत ललिता निवासको जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएको खबर छापेको छ। यो जग्गा जोड़िएका सबैजसो व्यक्तिसँग बयान र सोधपूछपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर बयान लिने निष्कर्षमा पुगेको खबरमा उल्लेख छ। काया कैरनमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
पश्चिमाञ्चल क्षेत्रकै उत्कृष्ट पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त बुटवलकै ख्याति प्राप्त कलेज सीसीटी कलेज बुटवलमा 4 वर्षे बीबीए बीसीए बीसीआईएसमा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
थप जानकारीका लागि फोन 071-410-380 410-479 मोबाइल 98-570-75-029 98-570-2752
क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी बुटवल 11 देवीनगर।
मेगा बैंक प्रस्तुत गर्दछ मेगा माया बचत खाता फैमिली फर्स्ट।
नियमित बचत सँगै परिवार को स्वास्थ्य र सुरक्षा को अनुभूति पनि यसैमा छ।
खातावाल तथा श्रीमान वा श्रीमती लगायत दुईजना संतान को लागि रु 1,50,00,000 सम्मको बीमा सुरक्षण योजना।
वाणिज्य बैंकहरूले प्रदान गर्दै आएको बीमा सुरक्षण रकम मध्ये हालसम्मकै सर्वाधिक रकम।
3 फरक योजनाहरू मध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिने साथै न्यूनतम मौजदात रु 1,000,000 देखि नै बीमा सुविधा सहितको बचत योजना पनि उपलब्ध छ।
जानकारीका लागि नजिकैको मेगा बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
मेगा बैंक नेपाल लिमिटेड विश्वास जित्दै अघि बढ्दै।
अक्सफोर्ड कलेजको बीसीए बीबीए र बी कार्यक्रममा भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट 8 मध्ये 6 गोल्ड मेडल प्राप्त गर्न सफल आईएसओ 9001:2015 सर्टिफाइड यस कलेजले नेपालकै नाम गौरव गर्ने गरी फ्रान्सबाट इन्टरनेशनल स्टार फर लिडरशिप इन क्वालिटी 2018 गोल्ड मेडल जर्मनीबाट एएसक्यूआरएस क्वालिटी चोइस प्राइज 2019 गोल्ड मेडल, इटलीबाट अचीवमेन्ट 2019,
अमेरिकाबाट द बेज ट्रफी डिस्टिङ्ग्विस्ड बिजनेस एक्सिलेन्स अराउन्ड द वर्ल्ड, वर्ल्ड लिडर बिजनेस पर्सन एक्सिलेन्स इन बिजनेस लिडरसिप, इलाइट मेम्बर अक्सफोर्ड युकेबाट प्रोफेसर र नेपालबाट गुडविल एचिभमेन्ट अवार्ड 2076 जस्ता उच्च सम्मान प्राप्त गरी व्यवस्थापन गुणस्तर र नेतृत्वदायी भूमिकाबाट आफ्नो नाम विश्वमै परिचित गराउन सफल यस कलेजमा बीसीए, बीबीए, बीई सिभिल र बीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा केही सीट खाली रहेको छ। असोज 1 गतेदेखि कक्षा सञ्चालन भएकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
बीई तर्फ बायो साइन्सले पनि आवेदन गर्न पाइनेछ।
सम्पर्क अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, घडियाकोट 2, नवलपुर, फोन नम्बर 0788-5010-78, मोबाइल 98550-64930, 98510-53681।
एक जान सम्पूर्ण जान
कुमारी बैंक,
एक कांध कर्तव्य महान
कुमारी बैंक,
एक हाथ सम्पूर्ण अंगालो, एक मुस्कान खुशी को संगालो, एक बचत नई कुमारी बैंक मा सुरक्षा दिन्छ पूरे परिवार को।
कुमारी परिवार सुरक्षा बचत खाता, परिवार का एक सदस्य को बचत खाता बाट नै पूरे परिवार का लागि रु 26 लाख सम्म परिवारलाई बीमा सुविधा, दम्पतिलाई आकस्मिक दुर्घटना बीमा तथा पूर्ण शारीरिक अशक्तता समावेश, पूरे परिवारलाई 10 घातक रोगहरूका लागि बीमा तथा परिवारलाई नै अस्पताल भर्ना हुने अवस्थामा औषधि उपचार बीमा।
एक बचत नै कुमारी बैंकमा सुरक्षा दिन्छ पुरै परिवारको।
सुरु गरौ परिवारको सुरक्षाको संस्कार।
लुम्बिनी इन्जिनियरिङ कलेजमा फर्ना खुल्यो।
शिक्षा मन्त्रालय र पोखरा विश्वविद्यालयबाट सम्मानित एवं ISO 9001:2015 सर्टिफाइड लुम्बिनी इन्जिनियरिङ म्यानेजमेन्ट एन्ड साइन्स कलेजमा 20 औं ब्याचको लागि बीई सिभिल, बीई कम्प्युटर र बीई इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा भर्ना खुल्यो।
केही सिट बाँकी रहेको हुँदा तुरन्त सम्पर्क गर्नुहोस्।
लुम्बिनी इन्जिनियरिङ कलेज, भलवारी, रूपन्देही, फोन 071-561-0030, मोबाइल 98416-12712-98470-20512।
थोरै बचत धेरै कायदा, बीमा कासन फाइदै फाइदा।
सरकारी स्वामित्व र बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बीमा संस्थान।
जीवन बीमाका लागि आजै राष्ट्रिय बीमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौं।
उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माणको शिलान्यास आज मुगलिन नागढुङ्गा सड़क खण्ड फराकिलो बनाइने, तत्कालीन एमाले र माओवादी पार्टी मिले पनि संसदीय दलका पदाधिकारी आफ्नै कार्यालयमा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपाल सरकारले पंजीकृत गरेको गरिमा जात वर्णशंकरको धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको 348 हेक्टर जमीनमा फसल लागेको छैन। कैलाली कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै गरिमा जातको धान रोपेका थिए। धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका छन्। कैलाली कञ्चनपुरमा 1,20,000 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा 348 हेक्टरमा लगाएको गरिमा जातको धानले फसल दिएको छैन। कञ्चनपुरमा 56.86 हेक्टर र कैलालीमा 291 हेक्टर जमीनमा गरिमा जातको धान रोपिएको थियो। गरिमा जातको धान खेती गरेका कञ्चनपुरका 225 किसान र कैलालीका 964 किसान बाला नलागेपछि पीड़ित बनेका छन्। गरिमा धान खेती गरेका कैलाली कञ्चनपुरका 1,190 किसान पीड़ित बनेको जानकारी दिँदै कृषि विकास निर्देशनालय दिपाल डोटीका प्रमुख एगेरा जोशीले भन्नुभयो, गरिमा जातको धान खेतीका कारण यस वर्ष कैलाली कञ्चनपुरका किसानले धोका पाएका छन्। टाउनको खैरहनी नगरपालिका 11 पित्रहनीका किसान कृष्ण लामाले अघिल्लो वर्ष 13 कट्ठामा गरिमा जातको धान खेती गर्नुभएको थियो। असार दोस्रो हप्ता रोपेको गरिमा जातको धान बाली उहाँले असोजमा भित्र्याउनु भएको थियो। उत्पादन पनि राम्रै भएपछि उहाँले यो वर्ष पनि गरिमा जातकै धान खेतमा रोप्नुभयो। तर असार तेस्रो साता रोपेको धान पाक्ने बेला हुँदा पनि बालासम्म लागेको छैन। सरकारकै सिफारिशले किसानलाई धोका भन्दै नागरिक दैनिकले खबर छापेको छ।
अब आर्थिक खबर।
आर्थिक खबरको साथमा
एनएमबी ब्याङ्क समृद्ध नेपालको लागि।
नेपालले विदेशी देशहरूसँग लगानीका लागि विगतमा द्विपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता अर्थात बिप्पा गर्दै आएकोमा अब ढाँचा बदलेर द्विपक्षीय लगानी सम्झौता बीआईए गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको यस सम्बन्धी मस्यौदामा सरकारवाला मन्त्रालयको सुझाव समेटेर कानून मन्त्रालयमा पठाइएको छ। मन्त्री परिषदले मस्यौदा पारित गरेपछि नेपालले यसअघि विभिन्न देशसँग गरेका बिप्पा स्वत रद्द हुनेछन्।
आगामी जनगणनाका लागि राज्यले 5 अर्ब रूपियाँ खर्च गर्नुपर्ने भएको छ। यसअघि 2068 सालमा जनगणना गर्दा 1 अर्ब 50 करोड़ रूपियाँ खर्च भएको थियो। यसको तुलनामा 2078 लागत 233% बढ़ेको हो। एक दशकको मूल्य वृद्धि र गणना विधिमा गरिएको परिवर्तनका कारण लागत बढ़न गएको केन्द्रीय तथ्याङ्क विभागले दावी गरेको छ।
13 दक्षिण एशियाली खेलकुद साग शुरू हुन अब 26 दिन मात्रै बाँकी छ। सरकारले पटक पटक मिति सारेको प्रतियोगिता यसपटक भने मंगिर 15 गते नै उद्घाटन गर्ने गरी तयारी गरिरहेको दावी गरेको छ। तर जुन हिसाबले तयारी हुनुपर्ने हो त्यो गतिमा काम नहुँदा भौतिक संरचना निर्माण लगायतको तयारी भने पूरा नहुने डर बढ़दै गएको छ। साथी अर्जुन पोखरेलले युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सागको तयारी किन सुस्त छ भनेर सोध्नु भएको छ।
हामी अन्तिम तयारीमा छौं। पूर्वाधारहरू जसले जिम्मा लिनु भएको छ उहाँहरूले पूरा गर्दै जानु भएको छ। प्राविधिक व्यवस्थापकीय काम गर्नको लागि कार्यविधिले विभिन्न पदाधिकारीलाई विभिन्न जिम्मेवारी दिएको छ। रकम खर्च गर्न सक्ने व्यवस्थामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र त्यहाँको लेखा प्रमुखलाई जिम्मेवारी बनाइएको छ।
तर हामी खेल हुने स्थानहरू नजिकैबाट यात्रा गर्दाखेरि अहिले पनि सामानहरू भद्र गोल छन्, स्टेडियम तयार भएकै छैन। मुख्य कुरा त त्यहाँ होला, त्यहाँ त तयारी भए जस्तो देखिन्न नि।
होइन, अब भन्नुहोस् न, 30 कार्यदिन हामीसँग यो व्यवस्थापनमा लाग्ने अझ हामीसँग बाँकी छ। 30 कार्यदिनमा सबै कामहरू हुन्छ र यो टाइमलाइन अनुसार वर्क सेड्यूल अनुसार वर्क प्लान अनुसार नै अगाडि बढ़िरहेको मन्त्रालयमा जानकारी प्राप्त भएको छ।
यो त हाम्रा अब विदेशी पाहुनाहरू आउँदाखेरि हामी अघिल्लो दिन राति लगेर रोप्छौ नि बिरुवाहरू सड़कको किनारमा देखाउनलाई, हतार हतारमा रातारात। त्यो खेलकुदको पनि त्यस्तै हुने डर भयो भनेर भन्छन् नि त खेल संघका पदाधिकारी खेलाड़ीहरू। त
जिम्मेवार अधिकारी जो हाम्रो राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुनुहुन्छ, फाइनेन्सियल रेस्पोन्सिबिलिटी र एकाउन्टेबिलिटी उहाँमा नै निहित हुने भए हुनाले कतिपय कामहरू उहाँकै तहबाट हुनुपर्ने अवस्था यो कार्यविधिले सृजना गरेको छ। सम्बन्धमै केही कमी कमजोरी होलान्, भोलिका दिनमा अझ त्यसलाई त्यस्ता कमी कमजोरीहरूलाई सुधार गर्दै जान राष्ट्रिय खेलकुद परिषद र खेलकुद परिषदको सदस्य सचिवले मन्त्रालयमा माननीय मन्त्रीज्यू र सचिवको हिसाबमा मलाई पनि जानकारी गरिरहनु भएको अवस्था छ।
अलिकति तलमाथि पर्यो भने त फेरि तालुकदार मन्त्रालय तपाईँहरू हो, भनाइ खाने त तपाईँहरूले नै हो। कतिको चिन्तामा हुनुहुन्छ, कतिको दौड़धूपमा हुनुहुन्छ तपाईँहरू?
अनि चिन्ता त पक्कै पनि हुने भयो, किनकि यत्रो ठूलो जिम्मेवारी छ र फेरि त्यसमा राष्ट्रिय खेलकुद परिषदको आफ्नै किसिमको संरचनात्मक समस्याहरू पनि छन्। कतिपय राम्रोसँग काम जानेका कर्मचारीहरू त्यहाँ सेवानिवृत्त पनि हुनुभएको होला। सबै त्यहाँका चाहिँ विभागीय प्रमुखहरू, त्यहाँका चाहिँ कर्मचारीहरू, खेलाडीहरू, प्रशिक्षकहरू सबैले उहाँलाई पनि सहयोग गर्नुपर्छ, मन्त्रालयले पनि सहयोग गर्नुपर्छ र यो कामलाई चाहिँ एउटा राष्ट्रिय प्रतिष्ठा जो हाम्रो जिम्मेवारी छ त्यसलाई पूरा गर्नुपर्छ।
सर, तयारी भनेको अब दुईटा हुने भयो, एउटा भौतिक संरचनाको तयारी, एउटा हाम्रो खेलतिरको खेलाडीहरूले गर्ने तयारी। भौतिक संरचनाको त तपाईँले भनिसक्नुभयो, खेलाडीहरूले खेलको तयारी गर्दाखेरि केही नमिठा घटनाहरू पनि बाहिर आएका छन्। प्रशिक्षकहरू बीच नै कुट्टा कुटमा उत्रिएका समाचार समेत आइरहेका छन्। तपाईँहरूले सिधै हस्तक्षेप गर्न त नमिल्ला, तर यो चासोको विषय हो। मन्त्रालयले कसरी हेरेको छ त्यो?
अब हिजोको भन्दा भोलिको दिनमा पक्कै पनि त्यस्ता घटनाहरू भएका छन् भने पनि पुनरावृत्ति हुँदैनन् भन्ने मलाई विश्वास छ। राष्ट्रिय खेलकुद परिषदसँग मैले त्यो मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिसकेपछि त्यहाँको नेतृत्वसँग कुरा गर्दाखेरिमा कर्मचारीहरूले अथवा खेलाड़ीहरूले पाउने सुविधा लगायतका विषयहरू सकेसम्म उहाँहरूको व्यक्तिगत
फरक फरक प्रशिक्षक तोक्दाखेरि कुटाकुट भएको भनेर त घटना बाहिर आइसकेको
होइन। त्यो त पक्कै पनि संघमा लोकतान्त्रिकरण कति छ, संघको चाहिँ नेतृत्व चयन लगायतका विषयहरूको बारेमा तपाईँहरू अनभिज्ञ हुनुहुन्न भन्ने मलाई लाग्छ। संचार जगत पनि यसमा जानकार नै छ। देश गरीब भए पनि खेल संघहरूमा धनी छ। खेल संघहरूलाई जसरी अहिले ब्याङ्क मर्जर भएको छ, फाइनान्स कम्पनी मर्जर भएको छ, खेल संघहरूको पनि भोलि त्यो दिन आउला भन्ने मलाई लाग्छ।
काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
मदन बहादुर, मैले त सानीमा बैंकको प्रायोरिटी पास लिए है।
हैन, यो प्रायोरिटी पास भनेको के हो?
ए, विदेश गइरहनु पर्छ इकोनोमी क्लासको टिकट काटेर एयरपोर्टहरूमा भिआईपी लन्चको सुविधा पाउने कार्ड हो क्या? आइडिया लाउनु पर्यो नि आइडिया। मदन बहादुर, यो कार्ड भएपछि एयरपोर्टको लाउन्जमा आराम गर्न पाइन्छ, पत्रिका पढ्न पाइन्छ, नेट चलाउन पाइन्छ, खान पाइन्छ, पिउन पाइन्छ, अनि कतिपय एयरपोर्टमा थाकेको बेलामा मालिस गर्ने सुविधा पनि पाइन्छ क्या?
गजबै रहेछ नि त। अनि सानिमा ब्याङ्कको बचत खातामा अरू के पाइन्छ त्यो पनि भन्नु नि त।
हेर मदन बहादुर, सानिमा ब्याङ्कले 6 घातक रोगको उपचारको लागि ₹3,00,000 बिमा पनि गरेको छ।
भनेपछि ती घातक रोगको उपचार नपाएर मर्नु नपर्ने भयो नि त।
हो नि मदन बहादुर, त्यति मात्रै हो र भने सानिमा ब्याङ्कको भिसा कार्ड भएपछि नेपालभरका जुनसुकै एटिएमबाट पैसा झिके पनि चार्ज लाग्दैन, बचतको ब्याज पनि सबैभन्दा बढी छ।
पैसा चाहिँ कतिको सुरक्षित छ नि?
सानीमा त एकदमै सुरक्षित छ, सबैभन्दा कम खराब कर्जा भएको ब्याङ्क नै सानीमा ब्याङ्क हो। गत 7 वर्षदेखि यसको बिग्रेको ऋण त 0 बराबर छ नि।
सानीमा जस्तो राम्रो ब्याङ्कमा खाता खोलौ, सम्पूर्ण सुविधाको उपयोग गरौ।
अनलाइन खाता खोल्नका लागि www.sanimabank.com लगइन गर्नुहोला। थप जानकारीका लागि 98 0119 0119 सम्पर्क गर्नुहोला।
आफ्नो जीवनको नायिका आफै बनौ, पीडित भएर नबसौ।
मेगा बैंकको जनहितमा जारी सन्देश।
पराई भूमिमा कमाउँछन् खुशी सबको लागि सौभाग्य हाम्रो।
हिमाल रेमेट पुर्याउँछ खुशी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
सीधा कुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशको खबर। भारत र पाकिस्तानको सीमा लाइन अफ कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कार्यवाहीमा 9 जना भारतीय सैनिकको ज्यान गएको पाकिस्तानी सेनाले जानकारी गराएको छ। दोहोरो भिडन्तका क्रममा भारतीय सैनिकका 2 बंकर नष्ट गरेको पाकिस्तानी सेनाले दावी गरेको छ। यसबारे पाकिस्तानका सैन्य प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीटर मार्फत दिएको जानकारी अनुसार घटनामा 1 पाकिस्तानी सैनिक र 3 सर्वसाधारणको ज्यान गएको छ भने 2 सैनिक र 5 जना सर्वसाधारण घाइते भएका छन्। भारतीय सैनिकको दावी अनुसार भने भारतले पाकिस्तान विरूद्ध गरेको प्रत्याक्रमणमा 4-5 पाकिस्तानी सैनिकको ज्यान गएको दावी गरेको छ।
अब केही खेल खबर। सन्दीप लामिछाने इंग्ल्याण्ड र वेल्समा हुने द 100 क्रिकेट प्रतियोगितामा ओभल इन्भेन्सिबल्स क्लबमा अनुबन्ध भएका छन्। सन्दीपलाई ओभलले 1,00,000 पाउण्ड अर्थात झण्डै 1,47,00,000 नेपाली रूपियाँ पारिश्रमिक पाउने गरी अनुबन्ध गरेको हो। धेरैवटा अन्तर्राष्ट्रिय लीग खेलिसकेका सन्दीपले पाउने यो अहिलेसम्मकै धेरै पारिश्रमिक हो। 100 बलको द 100 प्रतियोगिता आउँदो जुलाई 17 देखि 1 महिनासम्म चल्नेछ।
अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक छनौटको सूचीमै नरहेका खेलाड़ीलाई राष्ट्रिय टीममा समावेश गर्दै एएफसी फुटसल च्याम्पियनशीप 2020 छनौटमा प्रतिस्पर्धा गर्न इरान पठाएको छ। एन्फाले व्यक्तिगत रूपमा नाम दर्ता गरेर 5 दिनको ट्रेनिङ ट्रायलपछि 1 भदौमा 32 खेलाड़ीको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। त्यो सूचीमा नरहेका संजोग चामलिङ राईलाई समावेश गर्दै एन्फाले राष्ट्रिय फुटसल टीमलाई इरान पठाएको हो।
इंग्लिस प्रिमियर लीग फुटबलमा लिभरपूल म्यान्चेस्टर युनाइटेडसँग 1-1 बराबरीमा रोकिएको छ। यो सिजनमा अहिलेसम्मका सबै खेल जितेको लिभरपूल गैरातीको खेलमा भने म्यान्यूसँग अंक बाँड्न बाध्य भएको हो। काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशैभरि चिसो बढ़ेको छ। दशैं लगत्तै तापक्रम घटेका कारण उपत्यका सहित देशभर नै चिसोको प्रभाव बढ़ेको र तापक्रम घटेको मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका रक्षा मन्त्री जनरल वेङ फेङ्गेबीच नेपाली सेनालाई झण्डै 2.5 अर्ब रूपियाँ बराबरको सैन्य सामग्री लेनदेन सम्झौता भएको छ। चीनी सहयोगमा मानवीय तथा विपद व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री उपलब्ध हुनेछन्।
प्रदेश नम्बर पाँचको प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्त भएकी राहेल पोखरेलको शैक्षिक प्रमाणपत्र र अनुभवको प्रमाणपत्र बारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन शुरू गरेको छ। यस्तै प्रदेश लोकसेवा आयोगमा सदस्य हुनका लागि फर्जी कागजात पेश गरेको खुलासा भएसँगै रायल पोखरेलको शपथ रोक्ने सहमति भएको खबर आज राजधानी दैनिकले छापेको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा लड़ाकु दस्ता सैन्य संरचना निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ।
पोखरामा कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर ग्यास तथा प्रांगारिक मलको उत्पादन शुरू गरिएको छ। पोखरा महानगरपालिकाको मजुवामा साढे दुई वर्ष लगाएर यस्तो बायोग्यास प्लान्ट निर्माण गरिएको हो।
नेपाल दूरसंचार प्राधिकरणले कानून मिचेर अयोग्य कम्पनीलाई ठेक्का दिँदा अप्टिकल फाइबर बिछ्याउने परियोजना अलपत्र बन्न पुगेको छ। प्राधिकरणले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन स्मार्ट टेलिकमलाई 3,94,00,000 रूपियाँमा ठेक्का लगाएको थियो।
काया कैरनमा अब पालो उखानको
चलाउनु काम जोगाउनु दाम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको काया कैरन सक्नु अघि मुख्य खबर फेरि एकपटक।
नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माणको शिलान्यास आज। मुगलिन नागढुङ्गा सड़क खण्ड फराकिलो बनाइने।
तत्कालीन एमाले र माओवादी केन्द्र मिले पनि संसदीय दलका पदाधिकारी अझै आआफ्नै कार्यालयमा। पछिल्लो समय फेरि अध्यक्ष ओली र दाहाल बीच दूरी बढ़्यो।
सरकारले नै सिफारिश गरेको धान नफल्दा कैलालीका 1100 किसान पीड़ित। बाला नजुलेपछि चितौनका किसान धानका बोट काट्दै।
भारत पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान, केही सैनिक र सर्वसाधारणको ज्यान गयो।
र सन्दीप लामिछानेले 100 क्रिकेट प्रतियोगिता खेल्ने, झण्डै 1.5 करोड़ रूपियाँ पारिश्रमिक पाउने।
अब कार्टुन। आजको राजधानी दैनिकमा उत्तम नेपालले बनाएको कुरीकुरी शीर्षकको कार्टुन हामीले लिएका छौं। यो कार्टुनले उच्च पदमा रहेका व्यक्तिहरू पनि विभिन्न अभियोगमा आरोपमा पक्राउ पर्ने क्रम बढ़िरहेको कुरालाई व्यङ्ग्य गरेको छ। यहाँ मन्त्री परिषदको बैठक भर्खरै सकिएको छ अनि एकजना मन्त्री चाहिँ त्यो बैठकका निर्णय सुनाउनका लागि सरकारका प्रवक्ता जस्ता देखिने व्यक्ति चाहिँ आएका छन् र मन्त्री परिषदको निर्णयका बारेमा जानकारी पत्रकारलाई दिने क्रममा उनी भन्दैछन्, भीआईपी पक्रिँदा हामीसम्मै आइपुग्छ भन्ठानेर तुरन्तै 5 तारा स्तरको झ्यालखाना बनाउने निर्णय भयो। आजको काया कैरन सकिएको छ। काया कैरन सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्कमा केही बेरपछि प्रसारण हुन्छ बिहानी रेडियो पत्रिका उज्यालो फल्चा। काया कैरनबाट प्राविधिक साथी मनोज विष्टसँगै जानुका दुवाडी र लक्ष्मण कार्की बिदा हुन्छौं। नमस्कार।